हेलो, गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई दिनेश एफएम 93.8 मेगाहर्जबाट। साताको सातै दिन हामी तपाईँहरूसँग हुन्छौँ, फरक बार फरक प्रस्तुति मात्र हाम्रो समय तपाईँको साथमा रहँदै आएको छ। यानि कि यो बिहानीको समयमा चिसो मौसम छ र चिसो मौसममा तपाईँले पनि आफ्नो स्वास्थ्यको ख्याल चाहिँ गर्नुहोला। र हामी पनि कार्यक्रममा हरेक दिन बिहानी 8:15 बजेदेखि 9 बजेसम्म 45 मिनटको अवधिमा थुप्रै कुराहरू गर्छौँ। र आज पनि यो बिहानीको समयमा मैले एकजना अतिथिलाई कार्यक्रममा निम्त्याइसकेको छु। तपाईँले हरेक दिन सुन्दै आउनु भएको छ भने कार्यक्रममा के हुन्छ भन्ने कुरा त पक्कै पनि थाहा पाउनु भएको छ। र विशेष गरेर आजका हाम्रा अतिथिले पनि हाम्रो कार्यक्रमलाई निरन्तर रूपमा सुन्नुहुँदो रहेछ, मलाई असाध्यै खुसी लाग्यो। र आज उहाँलाई मैले निम्त्याएको छु, उहाँलाई भनिरहँदा को भन्ने जिज्ञासा तपाईँलाई पक्कै पनि लागिरहेको छ होला। र आज मैले हाम्रो स्टुडियोमा, यानि कि दिनेश एफएम 93.8 मेगाहर्जको यो बिहानीको समयमा यो स्टुडियोमा निमन्त्रणा गरेको छु मधुसूदन भट्टलाई। र विशेष गरेर उहाँको घर चाहिँ क्याम्पस रोड हो। 2036 साल भदौ 20 गते उहाँको जन्म भएको हो भने जन्मेदेखि अर्थात् जन्मबाट उहाँले जब थाहा पाउनुभयो, जब आमा बुवाको कुरा सुन्नुभयो, उहाँले थाहा पाएदेखि उहाँले आँखा देख्ने नसक्ने अवस्था थियो। उहाँले आँखा चाहिँ गुमाउनु परेको थियो, आँखाको ज्योति गुमाउनु परेको थियो। र त्यसपछिका उहाँका दिनहरू अनि अत्यन्तै कष्टकर बने, अत्यन्तै दुःखद बने। र अहिले फेरि मलाई लाग्छ उहाँका सुखका दिनहरू पनि छन्, र सुख सँगसँगै दुःख त हरेकको भाग्यमा हुन्छ, र उहाँका पनि दुःखका कुराहरू छन्, र दुःखमा अलिकति भए पनि सुखका कुराहरू छन्। मैले किन पनि सुख जोडेको छु भने 2060 साल भदौ 7 गते भदौमा उहाँको जन्म भएको, 2036 सालमा भने भदौमै नै उहाँले 2060 सालमा पञ्चुदयमा ब्रेल लिपि शिक्षा दिने एउटा शिक्षकको रूपमा पनि त्यहाँ उहाँ चाहिँ रहनुभयो। त्यसपछि उहाँको विवाह पनि भएको छ, छोराछोरी पनि छन्, र यति बेला उहाँको परिवार पनि एउटा उहाँले एउटा परिवारलाई पनि स्थापित गरिसक्नु भएको छ। उहाँको सङ्घर्ष पक्कै पनि जारी छ। आज मैले यति धेरै भूमिका बाँधिसकेपछि हाम्रा अतिथि मधुसूदन भट्टलाई कार्यक्रममा स्वागत गर्छु। सर, यहाँलाई धेरै धेरै स्वागत छ।
हजुर, तपाईँ लगायत दिनेश एफएम परिवारलाई र दिनेश एफएम 93.8 मेगा सुनेर बस्नुभएका तमाम आदरणीय श्रोताहरूमा मेरो तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु।
हजुर सर, अब बिहानीको समयमा चिसो मौसम छ, मोजा पनि कहिले लाउँदिनँ, पन्जा पनि कहिले लाउँदिनँ भन्दै हुनुहुन्थ्यो, बच्चैदेखि लाउने बानी छैन कि के छ थाहा पाएदेखि तपाईँले?
पहिल्यैदेखि लगाउँदैन, मेरो चाहिँ विचार छ एउटा सिम्पल लिभिङ हाई थिङ्किङ भन्ने चाहिँ पहिला सोच थियो, अब चाहिँ हाई लिभिङ हाई थिङ्किङ भन्ने सोच चाहिँ ममा विकसित भयो। त्यस कारण चाहिँ म त्यति चाहिँ लगाउने गरेको छैन, चप्पलमा हिँड्ने गरेको छु अहिलेसम्म चाहिँ।
सरलाई धेरै धेरै बधाई पनि छ, भर्खरै मात्र शिक्षक सेवाले लिएको अस्थायी शिक्षकहरूका लागि आन्तरिक प्रतियोगितात्मक परीक्षामा चाहिँ लिखितमा नाम निकाल्नु भएको छ, कतिको खुसी हुनुहुन्छ तपाईँ?
योभन्दा ठुलो त खुसी त मेरो जीवनमा के छँदै छैन, मैले चाहिँ यहाँ यति चाहिँ पुगौँला भनेर मैले सोचेकै थिएन, तर चाहिँ एकदम खुसी लागेको छ। सबभन्दा चाहिँ जीवनको महत्त्वपूर्ण खुसी मलाई यही हो जस्तो लाग्छ।
हजुर, अनि लिखितमा पास भइसकेपछि अब तपाईँको चाहिँ इन्टरभ्यू पनि थियो होला, इन्टरभ्यू पनि सकिसकिएको छ, इन्टरभ्यू कस्तो रह्यो तपाईँको चाहिँ?
इन्टरभ्यू पनि अत्यन्तै राम्रो गएको छ, सायद मलाई लाग्छ त्यसमा पनि ठुलो आश गरेको छु, सायद नाम निस्केला भन्ने चाहिँ मैले अपेक्षा राखेको छु, र राम्रो गएको छ। त्यति
शुभकामना छ तपाईँलाई, तपाईँको सोचाइ पुरा होस् यहाँनिर पनि, लिखितमा आफ्नो नाम निकालेर आफ्नो स्थान चाहिँ जमाइसक्नु भएको छ, अब तपाईँले इन्टरभ्यूमा पनि तपाईँको चाहिँ नाम निस्कियोस्, फेरि तपाईँको सोच त्यहाँनिर पनि पुरा होस्, मेरो पनि शुभकामना छ सरलाई।
हजुर, धन्यवाद, तपाईँको वचन चाहिँ लागोस् पक्कै पनि, र दृष्टिहीन भएर पनि चाहिँ यस्तो सङ्घर्ष गरेर अथक प्रयास गरेर चाहिँ यहाँसम्म पुगेँ, यसमा पनि चाहिँ मलाई चाहिँ धेरै खुसी लागेको छ, र योभन्दा खुसी त म त कुन शब्दले व्यक्त गरौँ, त्यो खुसी व्यक्त गर्ने मसँग अहिले शब्दै छैन जस्तो लाग्छ।
हजुर, अब सरको म बाल्यकालतिर लागे, 2036 साल भदौ 20 गते तपाईँको जन्म भयो, कहाँ जन्मिनु भएको थियो त्यति बेला?
चाहिँ बैतडी जिल्लाको श्री केदार गाविस वार्ड नम्बर 7 हाल दोगडा केदार गाउँपालिका भनिन्छ, त्यहाँ चाहिँ मेरो जन्म भएको थियो 2036 साल।
हजुर, जन्म भयो र 2036 सालमा जन्म भइसकेपछि तपाईँ कान्छो छोरा?
हजुर, सबभन्दा कान्छो, म भन्दा पहिला चाहिँ 3 दाई 1 दिदी पछिको चाहिँ नि म हुँ, सबभन्दा कान्छो।
अनि परिवारमा यसरी आँखा देख्न नसक्ने सन्तानको रूपमा तपाईँ मात्रै हुनुहुन्छ?
हजुर, हाम्रो चाहिँ आमा बाबाको भनाइअनुसार हाम्रो कुलमा हाम्रो वंशमा अहिलेसम्म कोही जन्मिया थिएन यस्तो भन्ने चाहिँ मैले उहाँको विचार पाएको छ।
हजुर, कान्छो छोरा त्यसैमाथि आँखा नदेख्न सक्ने अवस्था भइसकेपछि परिवारका सदस्यहरूले कस्तो प्रतिक्रिया जनाए, त्यहाँनिर कुन रूपले हेर्न थाले, तपाईँ त्यो कुरा चाहिँ सम्झिनखेरि त्यति बेलाको कुरा अलिकति सम्झिनु न।
सुन्छ त, स्कुल भर्न नआउनुभन्दा पहिला त अब ए हो, अब चाहिँ भेदभाव त अलिकति भइहाल्छ, अब देख्ने र नदेख्नेमा त पक्कै पनि भेदभाव हुन्छ। हामी त जे पनि गर्न सक्छौँ हामी देखिहाल्छौँ, यो त केही सक्दैन, यो त चाहिँ रद्दीको टोकरीमा फाल्नुपर्छ कि जस्तो चाहिँ महसुस गरेको चाहिँ मैले अनुभव पाएको छ। तर देख्नेले अलिकति चाहिँ कमजोरी भयो भने, केही कुरामा चाहिँ देख्ने मान्छेले जित्यो भने अब चाहिँ हेला गर्न थाल्छन् कि जस्तो चाहिँ मलाई अनुभव भएको छ।
अहिले चाहिँ त्यो अनुभव छ?
अहिले त्यो भएछ, अहिले त मैले पढेँ लेखेँ सब कुरा बुझेँ, तिनीहरूको साइकोलोजी पनि बुझेँ, आफ्नो पृष्ठभूमिलाई पनि बुझेँ, सबै चिजलाई केलाउँदाखेरि चाहिँ मलाई जाने साँच्चै हेलामा नै परेको थिएँ कि जस्तो मलाई अनुभव भएको छ।
त्यति बेला तपाईँका दिदी भाइ भाइभन्दा पनि दाई होइन, तपाईँ त कान्छो हुनुहुन्छ सदस्यमा, अनि आमा बुवा, उहाँहरूमध्ये कसैले तपाईँलाई यस्तो मुटुमै लाग्ने कुरा, एकदमै बिझ्ने कुरा त्यस्तो बताउनुहुन्थ्यो तपाईँको आँखा नदेख्ने समस्यालाई लिएर?
किन नभन्नु, हामी त मिठो मिठो पकाएर खान सक्छौँ, हामी त दौड्न सक्छौँ, कुद्न सक्छौँ, सब चिज गर्न सक्छौँ, सब काम गर्न सक्छौँ, हामीसँग चाहिँ कम्पिटिसन गरेर देखाउनु पऱ्यो नि भन्ने चाहिँ अब चाहिँ यस्तो चाहिँ अनुभव मलाई छ।
अहिले पक्कै पनि कम्पिटिसन त गर्नु भएको छ तपाईँले?
हजुर, अहिले चाहिँ भगवान्को कृपाले ईश्वरले साथ दियो, मेरो परिश्रमले चाहिँ साथ दियो, मैले मेरो अथक सङ्घर्ष प्रयास गरेँ र ममा एउटा इख जन्मेँ क्या, म दृष्टिबिन भएर पनि यिनीहरू चाहिँ यस्ता यस्ता वचन मलाई लगाउन थालेँ, अब मैले केही न केही जन्म गर्नुपर्छ, यिनीहरूलाई मान्छे बनेर देखाउनु पर्छ भनेर चाहिँ ममा चाहिँ भित्रैबाट चाहिँ एउटा इख जन्मेँ क्या। भनिन्छ इख नभएको मान्छे र बिख नभएको सर्प काम लाग्दैन भन्ने कुरालाई पनि मैले आत्मसात गरेपछि चाहिँ गरेँ र धेरै दुःखमा परेपछि चाहिँ मान्छेले चाहिँ जन्मिहाल्छ, इख जन्मेर चाहिँ ऊ केही न केही गर्न चाहिँ तत्पर हुन्छ भन्ने कुरा चाहिँ मैले अनुभव गरेँ र त्यही अनुसार चाहिँ मैले 2046 साल चाहिँ माघ 17 गते चाहिँ पञ्चदेवमा भर्ना भएँ, ब्रेल लिपिको स्रोत कक्षा रहेछ त्यहाँ।
हजुर,
पञ्चदेवमा। अनि त्यसपछि चाहिँ मैले सोचेँ अब यहाँबाट केही न केही लिएर जानुपर्छ, केही न केही गरेर देखाउनुपर्छ, मेरो गाउँले मेरो परिवारलाई चाहिँ ठुलो मान्छे बनेर देखाउनुपर्छ भनेर चाहिँ मैले सकारात्मक सोच उत्पन्न भयो मनैदेखि। अनि मैले चाहिँ दत्तचित्तको साथ ध्यान लगाएर एकाग्र मनले चाहिँ त्यहाँ पढाइलाई आफ्नो निरन्तरता दिएँ र जसको कारण अहिले यहाँ
हुनुहुन्छ। अनि तपाईँ जब भर्ना हुनुभयो, एउटा सामान्य शिक्षाभन्दा तपाईँको शिक्षा अलि फरक शिक्षा हुन्थ्यो, जसलाई छाम्नु पर्थ्यो, हेर्न सकिन्थेन, औँलाको भरले त्यो छामेर ती अक्षरहरू पढ्नु पर्थ्यो अनि ती अक्षरहरू याद गर्नु पर्थ्यो, त्यो कतिको गाह्रो हुन्थ्यो त्यति बेला सुरुका दिनहरूमा त्यो गर्दाखेरि?
हेर्नु, दुनियाँमा काम त कुनै पनि सजिलो छैन, गाह्रो त हुन्छ नै, गाह्रोका बावजुद पनि मैले चाहिँ एउटा आँट जन्मेँ मनबाट, म यसलाई सिकेर छोड्छु, अब मैले मौका पाएँ, यो मौकालाई चाहिँ चुकाउनु हुन्न, म चाहिँ पढ्छु जसरी भए पनि चाहिँ म मेहनत गर्छु भनेर चाहिँ लाग्यो। साथीहरूले पनि साथ दिए, त्यहाँ दार्चुला बैतडीका साथीहरू थिए, डडेलधुराका साथीहरू, उनीहरूसँग भाषा पनि मिल्ने, संस्कृति पनि मिल्ने, अनि तिनीहरूले चाहिँ मलाई धेरै माया गर्न थाले, हामीले पनि यस्तरी नै पढ्या हौँ, अब पढ्नुपर्छ भनेर चाहिँ झन् तिनीहरूले चाहिँ मलाई एक जन्माइदियो कि, एक जाग्यो झन्।
त्यति बेला पढ्दाखेरि तपाईँ लगायत अन्य कतिजना साथीहरू थिए तपाईँसँग?
हामी त्यतिखेर चाहिँ 12 जना मात्र साथीहरू थिए, त्यतिखेर चाहिँ विशेष शिक्षा भन्ने एउटा चाहिँ समिति हुन्छ मन्त्रालयमा,
हजुर,
त्यो समितिले चाहिँ विशेष शिक्षा अन्तर्गत चाहिँ 12 जनालाई चाहिँ भर्ना गरेको थियो। पछि चाहिँ यो इन्फिल भन्ने चाहिँ एउटा संस्था छ नर्वेमा, चाहिँ नर्वेजियन चर्च एसोसिएसन भन्ने चाहिँ, त्यसले पछि चाहिँ त्यसले चाहिँ हस्पिटल पनि हाम्रो चाहिँ त्यतिखेर थिएन, हामी भाडामा बस्थ्यौँ। पछि 49 सालमा उहाँले चाहिँ छात्रावास पनि बनाइदिनु भयो, त्यो छात्रावासमा चाहिँ उहाँ 20 जना चाहिँ इन्फिलबाट थप गरेर चाहिँ पछि 32 जना भयौँ हामी। त्यसपछि म जस्तो त धेरै रहेछन्, म त एक्लै रहन्छु, मेरो पछाडि त धेरै साथीहरू रहेछन्, सर म्याडमहरू पनि यति पढ्नु भयो, डिग्री गर्नुभयो, ब्याचलर गर्नुभयो, अब मैले किन्न सक्ने, जबकि चाहिँ म जस्तै मान्छेले यति प्रगति गर्न सक्छ भने त म पनि सक्छु भन्ने चाहिँ आठ जन्मे
स्कुल आउनुभन्दा पहिला चाहिँ म मात्रै हो कि भन्ने लाग्थ्यो तपाईँलाई
पहाडमा चाहिँ अरू कोही छैन होला बैद्र जिल्लामा पनि त्यस्तरी मैले चाहिँ म जस्तो मान्छे नदेखेको के
हजुर
त्यसो चाहिँ मेरो मात्र हो अब के गर्ने कसो गर्ने भन्ने चाहिँ म अलमलमा थिएँ जब यहाँ आएँ सब चिज देखेँ तिनी म जस्ता मान्छेलाई धेरै देखेँ अनि मैले पनि सोचेँ ल ठिक छ हाम्रो पनि संसार रहेछ अब हामी जस्ता मान्छे पनि यहाँ पुगेका रहेछन् अब सर म्याडमले पनि भन्नुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयमा चाहिँ पिएचडी गरेर हामी जस्ता मान्छे पढाउँछन् भन्ने कुरा पनि
हजुर
जानकारी दिनुभयो उहाँले अनि त्यसपछि त अब
तपाईँलाई त्यसपछि अझै प्रेरणा मिल्यो
ठुलो मान्छे बन्न सक्छु तिनीहरूभन्दा झन् ठुलो मान्छे बन्न सकौँला भनेर चाहिँ ममा आठ जन्म्यो र फलस्वरूप चाहिँ आज
त्यति बेला तपाईँ जब त्यहाँ पढ्नुभयो त्यसपछि होस्टेलको व्यवस्था पनि भयो त्यहाँ चाहिँ कस्तो सेवा शुल्कहरू लाग्थ्यो या निशुल्क रूपले तपाईँहरूको शिक्षा दीक्षा
हुन्छ पूर्ण निशुल्क छ त्यहाँ
हजुर
पूर्ण सेवा शुल्क राख्दैन खाना बस्न सब निशुल्क छ र आफ्नो चाहिँ लुगा कपडा मात्र किन्नुपर्छ अरू सब चाहिँ व्यवस्था गरेको छ नेपाल सरकारले
अहिले अहिले त अब त्यहाँबाट तपाईँ विद्यार्थी जीवन बिताएर पनि त्यही नै एउटा शिक्षक बन्नुभएको छ
यो एउटा ठुलो मेरो गौरवको कुरा छ कि एकदम चाहिँ मैले चाहिँ बिर्सनै नपर्ने कुरा चाहिँ एउटा म चाहिँ यति ठुलो खुसी छान्छु यसलाई भनेपछि योभन्दा खुसी त अब मेरो जीवनमा केही पनि छैन जबकि त्यही स्कुलमा पढेर त्यहीँबाट एसएलसी पास गरेर त्यही स्कुलमा चाहिँ शिक्षक बन्नु भनेको चाहिँ यो ठुलो चाहिँ मेरो चाहिँ सौभाग्य हो
हजुर 2060 साल भदौ 7 तपाईँ भर्ना हुनुभयो ए होइन शिक्षक हुनुभयो
शिक्षक भयो
हजुर अनि आजसम्मका मितिमा तपाईँले कति जति विद्यार्थीहरू यसरी ब्रेल लिपि शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई तपाईँले चाहिँ उज्जवल भविष्य दिनुभएको छ उहाँहरूलाई
अहिलेसम्म मैले चाहिँ 60 सालबाट ब्रेल लिपि सिकाउँदै गएँ र 500 जना दृष्टिबिन बालबालिकाहरूलाई चाहिँ अहिले मैले चाहिँ ब्रेल लिपि सिकाइसकेको छ र कम्तीमा 50-60 जना विद्यार्थीहरूले चाहिँ एसएलसी दिइसकेको अवस्था छ कोही चाहिँ ब्याचलर पढ्छन् कोही चाहिँ डिग्री पढ्छन् मैले पढाएका विद्यार्थीहरू चाहिँ धेरै हाई लेभलमा पुगिसकेको चाहिँ मैले जानकारी पाएको छु
जस्तो सर अब तपाईँले पनि पढ्नुभयो पढिसकेपछि अहिले पढाउने पेसामा पनि हुनुहुन्छ अब कुरा आउँछ पढ्ने कुरामा त पढ्न सकियो ब्रेल लिपिलाई मजाले गर्न सकियो तर इक्जाम दिने कुराहरूमा असाध्यै गाह्रो पर्छ अनि इक्जामको पेपर चाहिँ चेक गर्ने कुराहरूमा अझै गाह्रो पर्ला होइन त्यो चाहिँ कसरी मिलान गरिरहनुहुन्छ ती विद्यार्थीहरूले कसरी इक्जाम दिइरहेका छन्
अब कक्षा 10 सम्म त हामीले ब्रेल लिपिमै लेख्छौँ एकजना चाहिँ देख्ने टिचरले हाम्रो ब्रेल लिपि सिकेको हुन्छ अब जे जे हामी चाहिँ लेख्छौँ उहाँले चाहिँ डट पेनले चाहिँ तपाईँको अक्षरमा लेखिदिनुहुन्छ र सर म्याडमहरूले देख्ने सर म्याडमहरूले चेक गरिदिनुहुन्छ हाम्रो ब्रेल लिपि कस्तो छ भने 1 वर्षसम्म स्रोत कक्षामा राखेर चाहिँ दृष्टिबिन बालबालिकाहरूलाई सिकाउनुपर्छ कि अब त्यो ब्रेल लिपिको पूर्ण ज्ञान भइसकेपछि हामी लास्टमा परीक्षा लिन्छौँ र अब कति क्लासमा पढ्ने चाहिँ उनको क्षमता छ बालबालिकाहरूको 3 पढ्ने क्षमता छ कि 4 पढ्ने क्षमता छ कि त्यो हेरेर चाहिँ हामी 3-4 पठाउने गर्छौँ अनि त्यसपछि परीक्षामा चाहिँ ब्रेल लिपिमा क्वेसन हुन्छ ब्रेल लिपिमा लेख्ने र नभए चाहिँ अब सुनेर पनि देख्ने सरहरूले पेपर पढिदिनुहुन्छ र हामी ब्रेल लिपिमा लेखेर चाहिँ म्याडमले चाहिँ ट्रान्सलेट गरिदिनुहुन्छ अनुवाद गरिदिनुहुन्छ डट पेन लेखिदिनुहुन्छ अनि सर म्याडमहरू चेक गर्नुहुन्छ त्यस्तो छ
जस्तो अब पहिला एसएलसी हुन्थ्यो होइन अहिले एसइईमा परिणत भएको छ अब यसरी यहाँ यो शिक्षा लिनको लागि त्योभन्दा अझ उच्च शिक्षा दिनको लागि त्यसपछि इक्जामको समयमा अर्को मान्छेलाई चाहिँ त्यहाँ हायर गर्ने हो या ती व्यक्तिहरूले नै लेख्नुपर्ने अवस्था आउँछ
एसई जस्तो इक्जाममा चाहिँ अब यो कविता माथि जान्छ यो कोही बुझ्दैन ब्रेल लिपिमा
हजुर
त्यहाँ 9 कक्षामा पढ्ने एकजना विद्यार्थीलाई राख्नुपर्छ देख्ने विद्यार्थीलाई उसले क्वेसन पढिदिन्छन् अनि
क्वेसन आन्सर उहाँले दिने
एन्सर चाहिँ मैले भन्ने हामीले भन्ने एन्सर भन्ने अनि जे जे हामीले चाहिँ एन्सर भन्यो त्यो विद्यार्थीले लेखिदिन्छन् त्यसरी चाहिँ हामीले चाहिँ एक्जाम दिने व्यवस्था छ
ए त्यसरी व्यवस्था छ तपाईँको पालामा पनि त्यही थियो
त्यही हो हाम्रो चाहिँ त्यही हो त्यही किनभने ब्रेल लिपिले अहिले पूर्ण मान्यता पाएको छ नि त यो ब्रेल लिपिको व्यापकता अहिले चाहिँ कम छ कि त्यही भएर चाहिँ अब यो सबैले नसिकेको हुनाले एकजना विद्यार्थी राख्ने क्वेसन पढिदिने अनि हामीले एन्सर भनेर उनले लेखिदिने चाहिँ गरेको छ त्यो अहिले निरन्तर त्यही छ अहिले पनि पहिल्यैदेखि त्यही हो
मलाई यति कुरा गरिसकेपछि सरलाई एउटा कुरा सोध्न मन लागिहाल्यो के भन्दा मैले आँखा देख्न नसकेर एउटा ममा यो चिज पुगेन यो भएन भन्ने तपाईँलाई लाग्छ या होइन म जेमा छु ठिक छ भन्ने लाग्छ के लाग्छ यहाँनिर अहिलेको अवस्थामा चाहिँ जब सुरुमा तपाईं एउटा पीडामा हुनुहुन्थ्यो त्यति बेला यो बाहिरी संसार तपाईँहरू देख्न सक्नुहुन्न, तपाईँ देख्न सक्नु हुन्थेन त्यति बेला, तर अहिले तपाईँले अन्य साथीहरूलाई पनि शिक्षाको ज्योति मार्फत ज्ञान दिएर त्यो बाहिरी संसार चाहिँ पक्कै पनि चिनाउनु भएको छ, यति बेला कस्तो लाग्छ तपाईँलाई?
होइन, आँखाले नदेखे पनि अब मनले त हामीले संसार देखेका छौँ नि। पहिला ठुलो सबभन्दा ठुलो त मन हो नि त। मन स्वच्छ भएपछि, राम्रो विचार भएपछि त त्यो अब भइहाल्छ। आँखाले चाहिँ नदेखेर के भयो, अब मैले लेखपढ गरिहालेँ, शिक्षा मैले पाइहालेँ, अब त्यो देख्ने पनि चाहिँ धन धन पैसा नै कमाउने हुन् हामीले पनि कमाइरहेका छौँ। र आँखाले नदेखेर के भयो, संसारलाई मैले चिनिसकेँ जस्तो लाग्छ। अब चाहिँ त्यति आँखामा त्यति अब ध्यान चाहिँ त्यतितिर जाँदैन, किनभने चाहिँ अब जुन कुरा तपाईँ थाहा पाउनुहुन्छ, हामी पनि चाहिँ ढिलो चाँडो भए पनि त्यो कुरा थाहा पाइहाल्छ नि। तर चाहिँ ढिलो चाँडो तपाईँ छिटो थाहा पाउनुहुन्छ, हामी चाहिँ अलि ढिलो होला त्यही हो। तर चाहिँ अब चाहिँ पहिला जति चिन्ता थियो आँखा चाहिँ मेरो यस्तो भयो भनेर, अब चाहिँ मलाई त्यति चिन्ता छ जस्तो लाग्दैन।
हजुर, जस्तो आँखाकै कुरा गरेँ मैले, हामी अघि पनि कुरा गऱ्यौँ सरसँग, तपाईँको बाल्यकाल 2036 साल भदौ 20 गते तपाईँको जन्म भइसकेपछि तपाईँले थाहा पाउँदा अर्थात् तपाईँको आमा बुवाले भनेअनुसार त्यति बेला ज्योति गुमेको थियो, कारण के कसरी भन्ने कुरा यहाँनिर अलिकति मलाई गर्न जरुरी लाग्यो। के रहेछ सर?
बच्चा हुँदाखेरि त कसैलाई पनि थाहा हुँदैन।
हजुर,
कसरी बिग्रियो के बिग्रियो, बच्चालाई त आफू कहाँ छ भन्ने कुरा पनि थाहा हुँदैन। जब चाहिँ पछि मलाई चाहिँ जब याद आयो, होस आयो, त्यसपछि चाहिँ कुरा गरेको सुन्थेँ क्या म चाहिँ। जब मेरो जन्म भयो, अगाडि चाहिँ दाजुहरू थिए, दिदी थिए, अब सन्तान धेरै भयो भनेर हो कि के हो कुनै, अब त्यो मिस्टेक कसरी गर्नुभयो उहाँले मलाई थाहा छैन। र म चाहिँ अब बत्ती हेर्न खुब मन पराउने, अब त्यो बत्ती बालेर राखिदिए रहेछन् अगाडि। त्यो बत्ती देखेपछि चाहिँ न खाना, न पिना, न निन्द्र, न भोक, न शोक, कुछ नै, बस म चाहिँ चुपचाप चाहिँ शान्त बस्ने, यहाँ बच्चा छ कि छैन भन्ने जस्तो अनुभव गर्थे अरे तिनीहरू। अनि त्यो बत्ती निमाएपछि म चाहिँ सहन नसक्ने गरी चाहिँ रुने, कराउने, जबसम्म त्यो बत्ती देख्दैन तबसम्म चाहिँ रुन नछोड्ने। त्यो बत्ती बालिदिएपछि चुपचाप शान्त, त्यही भएर चाहिँ त्यहीँबाट ज्योति गुमिया कि जस्तो लाग्छ। पछि चाहिँ 6 महिना लगातार त्यो बत्ती हेरेको भन्ने चाहिँ मैले कुरा चाहिँ उहाँले सुनाउनु हुन्थ्यो। पछि डक्टरकोमा चेक गर्न लैजाँदाखेरि चाहिँ डक्टरले त थाहा पाइहाल्नु भयो यो बत्ती हेर्थ्यो कि नएकोटा भन्दाखेरि, अब त्यहाँनिर आफ्नो बचाउ गरे जस्तो गर्नुभयो, होइन यो बत्ती सत्य अब त्यस्तो के देखाएको छैन भन्ने कुरा गर्नुभयो। अब यो त रोशनी जलिसक्यो, आँखाको ज्योति त गुमिसक्यो, यो त नसा पनि ठिक छ, आँखाको चाहिँ कुनै नसा खराबी पनि छैन, आँखा पनि राम्रै छ, यस्तो चाहिँ आँखाको चाहिँ कुनै खराबी छैन, तर ज्योति चाहिँ यो बत्तीको कारणले गुमेको हुनसक्छ, यो ज्योति चाहिँ अब पुनर्स्थापना हुनै सक्दैन, यो त कुनै सम्भवै छैन, बरु अरू उपाय गर्नुहोस्। पछि चाहिँ जवानीमा चाहिँ खुन भरिएपछि नसा त्यो हरियो फर्केपछि चाहिँ अब त्यो नजर आउन सक्छ, नत्र भने चाहिँ यो असम्भव छ, यो दृष्टि नसा सुकिसक्यो भन्ने कुरा चाहिँ डक्टरले गरेपछि चाहिँ अब बुवा पनि अब अलि चाहिँ नराम्रो लाग्नु भयो भन्नाले चाहिँ बुवालाई पनि अब के गर्ने कसो गर्ने, यो त यस्तो भयो भनेर चाहिँ अब सोच्नु भयो। त्यसपछि चाहिँ अब त्यसपछि चाहिँ त्यही हो अब हेलाको पात्र भनौँ, उपहासको पात्र, परिवारबाट पनि उपहासको पात्र, गाउँलेहरू पनि उपहासको पात्र, अब खेलाउन, मनोरञ्जनको साधन बनाउने, भेदभाव गर्ने, गिज्ज्याउने, होच्याउने, अब त्यस्ता दिनहरू सुरु भए। अब मलाई यति नराम्रो लाग्थ्यो, यति नराम्रो लाग्थ्यो हजुर, अब यस्तो चाहिँ किन भयो होला यो जिन्दगीमा, के गर्ने होला भनेर चाहिँ मलाई एकदमै हीनता बोधको अनुभव गर्थेँ क्या म। अनि त्यसपछि कसरी कसरी चाहिँ बुवाले चाहिँ पत्ता लगाउनु भयो, पञ्चदामा चाहिँ यस्तो यस्तो छ अरे भन्ने कुरा चाहिँ कहाँबाट पत्ता लगाउनु भयो। त्यसपछि चाहिँ बुवाले चाहिँ पञ्चदामा भर्ना गर्न लगाउनु भयो। त्यहाँ पञ्चोदय स्कुलमा भर्ना भएपछि चाहिँ मलाई त जेलबाट निस्किए अब त म त स्वतन्त्र भयो जस्तो लाग्थ्यो क्या, त्यति चाहिँ मैले अनुभव गरेँ। हेर्नुहोस्,
जब पञ्चोदयमा भर्ना हुनुभयो, कति सालको उमेरमा तपाईँ भर्ना हुनुभयो त्यहाँ?
मलाई त्यतिखेर चाहिँ 12-13 सालको उमेर थियो। अब चाहिँ एक त दृष्टिबिन मान्छे, अर्को कुरा उमेर पनि बढी भइसक्यो। पहिला चाहिँ एक त धेरै दुर्गममा जन्मेको हुनाले चाहिँ घर परिवारले पनि थाहा नपाएको अवस्था छ क्या, थाहा पाएको भए त सायद पहिले पनि भर्ना गर्थ्यो होला। अब त्यहाँ त्यति ढिलो भइसकेको थियो मलाई चाहिँ। त्यसपछि त केही न केही गरेरै जान्छु, म ठुलै मान्छे बन्छु, अब चाहिँ यो मौका पाएँ, अब त म त्यो घरमा कहिले पनि जान्न होला जस्तो अनुभव भएको थियो मलाई।
त्यति बेला तपाईँले चाहिँ त्यो पीडा जब भर्ना हुनुभयो र त्यहाँ आफू जस्तै अन्य साथीहरू पनि देख्नुभयो, त्यो चाहिँ चटक्क बिर्सिनुभयो, ओहो अब चाहिँ मैले के गर्नुपर्छ भन्ने मात्रै तपाईँको दिमागमा?
मैले के न के गर्नुपर्छ, मैले मान्छे बनेर देखाउनुपर्छ, मेरा गाउँलेलाई, मेरो परिवारलाई, म चाहिँ ठुलो मान्छे चाहिँ भद्र मान्छे बनेर चाहिँ देखाउनु पर्छ। अब म यहाँबाट निरन्तर आफ्नो पढाइलाई चाहिँ निरन्तरता दिनुपर्छ र अब किनकि ठुलो मान्छे बनेर शिक्षित मान्छे बनेर चाहिँ देखाउनु पर्छ, किनकि गरेर देखाउनु पर्छ। मैले मौका पाएँ र तिनीहरूलाई चाहिँ अब
जस्तो अहिले पनि तपाईँ पञ्चोदयमै पढेको विद्यार्थी, पञ्चोदयमै अहिले शिक्षण पेसामा हुनुहुन्छ, त्यहाँ पढाइरहनु भएको छ। अहिले त अब मैले भनि पनि सकेँ, लिखितमा तपाईँले नाम निकाल्नु भएको छ, अब इन्टरभ्यूमा तपाईँको नाम निस्किनेछ, यो कुरामा हामी विश्वस्त छौँ। र अब त्यहाँको साथीहरू, तपाईँका सहकर्मीहरू जति हुनुहुन्छ, उहाँहरूले तपाईँप्रतिको दृष्टिकोण कस्तो राख्नुहुन्छ, तपाईँलाई कतिको सहयोग गर्नुहुन्छ या के भन्नुहुन्छ?
के भन्नु, अब पञ्चोदयमा त यति सहयोग मिल्छ कि घरभन्दा राम्रो एकदम सहयोगी स्टाफहरू जेमा पनि हेल्प गर्ने, सहयोग गर्ने, बाटोमा चाहिने कोही सरहरू जाँदैछन् घरमा भनेपछि बाइकमा हालेर लगिदिने, बाइकमा हालेर ल्याइदिने, त्यति सहयोग मैले घरमा पाएको थिएन। हेर्नुहोस् स्कुलमा चाहिँ मलाई जति सपोर्ट छ त्यो त म घर परिवारबाट पनि पाएको थिएन जस्तो लाग्छ कि, त्यति मलाई चाहिँ सपोर्ट मिलेको छ स्कुलबाट चाहिँ सबैले सहयोग गर्ने, जे भने पनि चाहिँ मलाई अप्ठ्यारो परेको बेलामा चाहिँ आफ्नो काम छोडेर भए पनि चाहिँ मेरो चाहिँ सहयोग गरिदिने त्यस्तो चाहिँ मैले वातावरण चाहिँ त्यहाँ भएको पाएको छ। हेर्नु
हजुर, अहिले त अलिकति म अब तपाईँको व्यक्तिगत अझै भित्री पाटोतिर लागे होइन, तपाईँ यसरी अगाडि बढिरहनु भयो, अब परिवारमा अन्य सदस्यहरूले पनि तपाईँलाई भन्थ्यो होलान् अब बिहा हुँदैन होइन, बिहा पनि कसले गर्ने यस्तो मान्छेसँग, के भनेर छोरी माग्न जाने अर्काको भन्ने कुरा हुन्थ्यो होला, के हुन्थ्यो तपाईँकोमा चाहिँ भन्थे यस्तो कुराहरू?
किन नभन्नु, बुवाले नै भन्थेन, तैँले तेरो बिहा हुँदैन, अब यस्तो मान्छे छ अब कहिले दिने होइन, अब के गर्ने कसो गर्ने भनेर चाहिँ एसएलसी पास भएपछि दिनै चाहिँ त्यस्तो बुवाको दैनिकै हुन्थ्यो कि, त्यस्तो कुरा चाहिँ नभनेरको दिनै हुन्थेन।
हजुर,
कसरी गर्ने, अरू छोराको चाहिँ 20 वर्ष नपुग्दा चाहिँ 10 जोर जुत्ता फटाएर चाहिँ उहाँले बिहा गरिदिनु भयो, मेरो लागि चाहिँ त्यो आँट गर्नु भन्यो बुवाले चाहिँ, किनभने कुरा गर्नै चाहिँ मन गर्नु भएन कि, कहीँ चाहिँ इन्ट्रेस्टै गर्नु भएन, किनभने बुवालाई यो कन्फर्म थियो कि अब रूढिवादी मान्छे पनि अलिकति पढ्नु भयो, अब संस्कृत विषय पढेको पहिला चाहिँ त्यति शिक्षित नभएको, अब बिहे हुँदैन कहिले दिन्छ भन्ने कुरा चाहिँ उहाँ गर्नुहुन्थ्यो कि।
अनि विवाह चाहिँ कसरी भयो सरको, त्यो विवाहको त्यो बेलाको सम्झना गरौँ न यहाँनिर।
एकजना गाउँमा चाहिँ मेरो अङ्कल हुनुहुन्थ्यो, छिमेकी नाता पर्ने, उहाँको छोराले चाहिँ बिहा गर्नुभयो गुदरियाबाट।
हजुर,
उहाँको चाहिँ जेठो बुवाको छोरी, उहाँ अङ्कलले चाहिँ गर्नुभयो, त्यसपछि चाहिँ अङ्कलको चाहिँ पत्नीले चाहिँ अब कुरा चलाउनु भयो, अब गुदरियामा चाहिँ एकजना हुन्थ्यो, बैतडीको हुनुहुन्छ उहाँ, कुरा चलाउनु अब चाहिँ यस्तो यस्तो छ दिने कि नदिने भन्ने कुरा चलाउनु भएछ, हुन्छ अब राम्रो भएपछि दिन्छु नि, राम्रो खानदानको भएपछि पाल्ने दुःख नदिने भएपछि दिन्छु भन्ने कुरा गर्नुभयो, त्यसैमा चाहिँ त्यो कुरा गर्दा गर्दै चाहिँ उहाँले चाहिँ अब चाहिँ दिने आँट गर्नुभयो, पछि चाहिँ दाइलाई पठाएँ, उहाँले चाहिँ सकारात्मक चाहिँ कुरा आयो त्यहाँबाट चाहिँ, त्यसपछि चाहिँ त्यसै गर्दा गर्दा भयो।
कति सालमा बिहा भयो तपाईँको?
बिहा चाहिँ 63 साल आषाढमा,
आषाढमा बिहा चाहिँ 63 सालमा भयो। त्यसपछि पनि एउटा खुसी जुन कुरा हुँदै हुँदैन,
अर्को खुसी थप्यो त्यसपछि, जति आमा बाउले पनि आँट नगरेको कुरा छ त्यहाँ भइदियो। हेर्नु,
त्यहाँनिर एउटा छिमेकी अङ्कलको एउटा त्यहाँनिर आडले, एउटा त्यो पहिचानले, एउटा चिन्जानले गर्दा विवाह पनि सम्भव भयो, विवाह पनि भयो।
तर योभन्दा पहिला चाहिँ 17 जना हेरेको चाहिँ, पहिला दिन्छु भन्ने कुरा गर्ने, लास्टमा चाहिँ आँखा कमजोर, म त गएन हेर्न चाहिँ, मैले मान्छे पठाएको थिएँ, लास्टमा आँखा कमजोर छ भन्दाखेरि चाहिँ ल ठिक छ आज आइहाल्नु भयो यहाँ, अबदेखि यहाँ नआउनु होला, त्यस्तो मान्छेले हामी दिँदैन, आफ्नो सुरक्षा जसले गर्न सक्दैन उसले चाहिँ के मेरो छोरीको सुरक्षा गर्ला भन्ने चाहिँ कुरा मैले सुन्नु पऱ्यो क्या। 17 जनाले चाहिँ मलाई त्यस्तो कुरा सुनाए,
18 जनामा
चाहिँ मेरो नसिबमा रहेछ, 18 चाहिँ मेरो आग्रहलाई स्वीकार गरेर चाहिँ मेरो खुसीलाई अझ मलजल दिने काम गर्नुभयो कि।
अहिले म्याडम सँगसँगै घरमा को को हुनुहुन्छ?
घरमा मैले अहिले एक्लै बस्छ, मलाई चाहिँ त्यस्तो भेदभाव गर्नेहरूसँग बस्न मन लागेन, किनभने चाहिँ मलाई त यस्तरी हाँस्रोमातिर चाहिँ बसाउनुपर्छ, यता ऊ गर्नुपर्छ, हाँस्रोमातिर लग्नुपर्छ, त्यो झ्याउ मान्ने।
हजुर,
यसपछि मलाई त हीनताको बोध भयो, परिवार देखेर चाहिँ हेजिटेसनको चाहिँ भावना उत्पन्न भयो कि, म एक्लै बसेर आफ्नै खुट्टामा उभिएर केही न केही गरेर आफूले चाहिँ आफ्नै हात पाउ खियाएर आफ्नै बुद्धि चाहिँ चलाएर चाहिँ केही न केही गर्छु भनेर चाहिँ मलाई आठ जन्मे, त्यही भएर चाहिँ त्यो परिवारसँग बस्न मन लागेन। अहिले एक्लै हामी चाहिँ दुई छोराछोरी, हामी परिवार चाहिँ 3 जना छोराछोरी, हामी परिवार मिलेर चाहिँ अहिले एक्लै बसेर चाहिँ अस्थायी नोकरी पनि पाएपछि त मैले एउटा चाहिँ यस्तो झुपडो बनाएको छु आफ्नै मेहनतले चाहिँ नि आफै चाहिँ सामान ल्याएर चाहिँ आफै लागेर चाहिँ मैले एउटा डेरा बनाएको छु आफूले बस्ने अहिले चाहिँ हामीसँगै बस्छौँ अहिले चाहिँ
परिवार साथमा हुनुहुन्छ हजुर अनि तपाईँले गरेको मेहनत तपाईँले गरेको जागिरबाट पनि तपाईँले आफ्नो एउटा छुट्टै एउटा ठाउँ चाहिँ बनाइसक्नु भएको छ
त्यो पनि एउटा खुसी भयो
खुसीमाथि खुसी रहेछ
खुसीमाथि खुसी मैले त्यो आर्ट गरेको हुनाले चाहिँ अब ब्रेल लिपि गाह्रो छ म सिक्न सक्दैन भनेर चाहिँ मैले आँटै नगरिया भयो मैले छोडिदिया भयो त अहिले म यहाँ कहाँ तपाईँसँग कुरा गर्नै पाउँथेन कुन कुनामा हुन्थ्यो कुन कुनामा सायद बाँच्न पनि बाँच्थेन होला त्यस्तो हेलामा चाहिँ होइन त्यो आँट गरेको हुनाले चाहिँ त्यही हो अब हिम्मत जीवनमा चाहिँ कहिले पनि हार नखानु भन्ने चाहिँ मेरा गुरुहरूले मलाई भन्थे कि हार खाएपछि पावर पाइँदैन त्यस कारण चाहिँ हार नखानु आँट गर्नु मेहनत गर्नु परिश्रम गर्नु भन्ने चाहिँ गुरुहरूले भन्ने गर्थे त्यही शिरोधार्य गरेर चाहिँ म अगाडि बढेर फलस्वरूप अहिले यहाँसम्म चाहिँ पुग्न सफल भएको छु
जस्तो सर तपाईँको विवाह भयो अहिले छोराछोरीहरू पनि छन् अनि अहिले एउटा खुसी परिवार सुखी परिवार हुनुहुन्छ जस्तो म्याडमले चाहिँ तपाईँलाई के चाहिँ कुरामा असाध्यै धेरै सपोर्ट गर्नुहुन्छ या तपाईँलाई चाहिँ म्याडमको कुन चाहिँ कुरा असाध्यै राम्रो लाग्छ कुन चाहिँ पक्ष अलिकति नराम्रो लाग्छ उहाँले सुधार गर्नुपर्ने कुरा तपाईँले कुनै कुरामा के चिज गर्ने कुरा या उहाँले तपाईँको कुनै कुरामा के चिज गर्ने कुरा यस्तो केही छ
त्यस्तो केही छैन उहाँ पनि अब अशिक्षित छन् त्यही भएर चाहिँ अब त्यति खासै चाहिँ अब नराम्रो नेगेटिभै त केही छैन
हजुर
यस अब बच्चाहरूलाई सुधार्ने घर राम्रोसँग हेर्ने हेरविचार गर्ने अब त्यही हो
बच्चाहरू के गरिरहेछन् अहिले
त पढिरहेछन् एक्सिस विद्या आश्रममा मैले पढाइरहेको छु बच्चाहरूलाई अहिले चाहिँ हेर्नुहोस् त बोर्डिङमा म जस्तो मान्छेले चाहिँ मेहनत गरेर परिश्रम गरेर चाहिँ बच्चाहरूलाई चाहिँ बोर्डिङ बनाएर चाहिँ देख्नेहरूसँग कम्पिटिसन गराउनु भनेको चाहिँ यो त ज्यादै खुसीको कुरा हो योभन्दा यो त जस्तो जस्तो आँटले यो त सम्भवै हुँदैन
अहिले एक्सिस विद्या आश्रममा तपाईँको बच्चा पढिरहेका छन्
हजुर
त्यहाँ चाहिँ तपाईँलाई केही तपाईँको अवस्था हेरेर अनि त्यहाँको म्याडमहरूले त्यहाँको प्रिन्सिपलले के छ त्यहाँ केही डिस्काउन्ट गर्नुभएको छ या
डिस्काउन्ट त गरिहाल्नुहुन्छ नि सहुलियत दिनुभएको छ राम्रो छ अहिले त्यति चाहिँ मलाई चाहिँ देख्ने मान्छेहरूले जसरी पढाउँदाखेरि आपत हुन्छ त्यस्तो आपत मलाई छैन केही न केही डिस्काउन्ट उहाँले गर्नुभएको छ यो पनि यसमा पनि उहाँ धन्यवादको पात्र हुनुहुन्छ मेरो तर्फबाट
तपाईँको बच्चाले यति बेला कस्तो शिक्षा लिइरहेका छन् भन्ने प्रश्नमा तपाईँ के भन्नुहुन्छ नर्मल शिक्षा छ होइन उनीहरूको एकदमै राम्रो छ या के छ तपाईँले पनि विचार गर्नुहुन्छ होला आफ्नो शिक्षा आफ्नो बच्चाहरूको शिक्षालाई चाहिँ असाध्यै मैले राम्रो बनाउनुपर्छ उनीहरूको भविष्य उज्जवल बनाउनुपर्छ भन्ने हरेक आमा बुवाको चाहना हुन्छ तपाईँले चाहिँ बिचबिचमा बुझ्नुहुन्छ कि बुझ्नुहुन्न
बुझ्छु नि म त किताब जस्ता त्यो अक्षर त तपाईँको अक्षर त म हेर्न सक्दैन
हजुर
त्यो अक्षर हेर्न सक्ने भए अझै उत्कृष्ट हुन्थ्यो तर ठिकै हो अब त राम्रो नम्बर विषय पनि लागेको छैन अब सी प्लससम्म चाहिँ ल्याउँछन् कहिले सिग्रेट कहिले सी प्लस यस्तो चाहिँ ल्याएका छन् अब मैले अक्षर नहेरेर पनि चाहिँ मैले चाहिँ उनीहरूलाई यहाँसम्म पुर्याउनु भनेको ठिकै जस्तो लाग्छ त्यति नराम्रो चाहिँ बिग्रेकै छैन जस्तो लाग्छ
तपाईँको चाहना चाहिँ के त मैले मेरो बच्चाहरूको लागि के गरिदिनुपर्छ भन्ने चाहना के छ त्यस्तो
अब आमा बुवाको चाहना त बच्चा बिग्रोस् नराम्रो बाटो लागोस् भने त कोही आमा बुवाले पनि सोच्दैनन् होइन उत्कृष्ट बनाओस् अझ जति चाहिँ मैले आँट गरेँ जति मैले प्रगति गरेँ त्योभन्दा चाहिँ डबल प्रगति गरेर चाहिँ मेरो गाउँले मेरो परिवारलाई देखाओस् भन्ने चाहना मेरो छ अब त्यो सोच्दामा पुरा हुँदैन त्यसको लागि चाहिँ बच्चाले पनि पढिदिनु पऱ्यो भनेको मानिदिनु पऱ्यो होइन लगनशील भएर अनुशासित भएर चाहिँ बसिदिनु पऱ्यो त्यही हो
जस्तो सरले मोबाइल पनि बोक्नु भएको छ
हजुर
होइन अलिक फरक टपिकमा मोबाइल पनि बोक्नु भएको छ अनि
होइन तपाईँ जस्तै हो मोबाइल अहिले चाहिँ म टकिङवाला चाहिँ लिएको छैन सिम्पलै छ मोबाइल चाहिँ
होइन मैले भन्न खोजेको मोबाइलमा अब नम्बरहरू हेर्नुपर्छ डायल गर्नुपर्छ त्यो कसरी गर्नुहुन्छ सर तपाईँहरू
त्यसको फङ्सनको बाटो याद गर्छु नि म
हजुर
कतिचोटि डाउन गरेपछि के आउँछ कतिचोटि अफ गरेपछि के आउँछ कतिचोटि चाहिँ तल गरेपछि कुन लिस्ट आउँछ त्यो चाहिँ मैले चाहिँ याद गरेको छु त्यही अनुसार चाहिँ म गरिहाल्छु त्यो मेसेज चाहिँ अब पढ्न सक्दैन उताबाट आएको नम्बर चाहिँ थाहा हुँदैन अरू चाहिँ म सब नम्बर कलिङ गर्ने नम्बर चाहिँ
जस्तो मैले हिजो तपाईँलाई फोन गरेको थिएँ होइन अनि आज बिहान तपाईँले मलाई फोन गर्नुभएको थियो अनि त्यो फोन गर्दाखेरि तपाईँले त्यही यादकै अनुसारले मलाई यादकै
अनुसार त्यो बाटो कहाँ छ यसको चाहिँ नक्सा कस्तो हो कुन चाहिँ प्रेस गरेपछि चाहिँ के आउँछ भन्ने कुरा चाहिँ नक्सा मैले सेभ गरेको हुन्छ त्यही अनुसार चाहिँ म गरिहाल्छु तर तपाईँको नम्बर हेर्न लगाएको थिएँ त्यसपछि हेरेपछि त नम्बर याद भयो अहिले झन् सजिलो भयो अहिले त्यसपछि
हजुर अनि जस्तो तपाईँ हिँड्नुहुन्छ बाटो छेउबाट हिँड्नुहुन्छ बाटो काट्दाखेरि अगाडि कि आकृति आउने या तपाईहरुको हिँड्दा हिँड्दै अगाडि केही छ भन्ने त्यो पनि भान हुन्छ तपाईहरुलाई
भान हुन्छ म त हल्का आकृति म त देखिन्छ कि जस्तै दिउँसोमा त मलाई हिँड्न चाहिँ धेरै सहारो मिल्या छ नि त त्यो पूर्ण रूपले म टोटल्ली होइन म अर्धदृष्टिबिन हो के
जस्तो अहिले त हामीले यहाँ भित्र पनि लाइटको व्यवस्था गरेको छौँ उज्यालो छ यहाँ भित्र तपाईले महसुस गर्नुहुन्छ
लाइट बलिया छ त यहाँ दुईटा लाइट त म देखिरहेको छु तिनवटा लाइट चारवटा अब त्यस्तरी देखिरहेको छु अब चाहिँ मान्छे चिन्न सक्दैन चाहिँ तपाईँको सक्कल चाहिँ म पहिचान गर्न सक्दैन कि तपाईँको फेस हेरेर चाहिँ यति मात्र छ अहिलेसम्म यो कुरा पनि तपाईँलाई एउटा कुरा अचम्म कुरा पनि भनिदिउँ बुद्ध चोकबाट पञ्चोदयसम्म अहिलेसम्म हिँडेर आउने हिँडेरै जाने चाहिँ मैले निरन्तर दिएको छु अहिलेसम्म चाहिँ इमर्जेन्सी बाहेक मैले त्यस्तो साधन सवारीको साधन युज गरेको छैन र त्यहाँ छिमेको चाहिँ क्याम्पस रोडदेखि पञ्चोदयसम्मका मान्छेलाई सोधे हुन्छ म त हिँडेर जाने हिँडेर आउने गर्छु हेर्नु
जस्तो सर अब अहिले म तपाईँसँग यहाँ बसिरहेको छु मेरो आवाज त तपाईँले अब चिन्नुहुन्छ जति बेला पनि चिन्नुहुन्छ मैले फोन गरेँ भने
तर बोल्नु पर्यो
बोल्नु पर्यो त्यही त म सर के छ हालखबर भन्दा तपाईँले चिन्नुहुन्छ होला तर यो मान्छे यस्तो छ भन्ने तपाईँ केही अलिकति पनि महसुस गर्न सक्नुहुन्छ
त्यो चाहिँ छैन त्यो पावर रोस्ने जलेको कारणले चाहिँ मेरो चाहिँ आँखाले चाहिँ राम्रोसँग क्याच गर्दैन क्या तपाईँको फेस कस्तो छ
हजुर
भन्ने कुरा चाहिँ त्यति अनुभव हुँदैन भोलिबाटै हामी भावना थाहा पाइहाल्छौँ यो मान्छे यस्तो होला यहाँसम्म सहयोगी होला यतिसम्म गर्न सक्ला अथवा चाहिँ सहयोगी नहोला भन्ने कुरा एक शब्द बोलेपछि मलाई थाहा भइहाल्छ यो मेरो गड गिफ्ट नै हो हेर्नु
पक्कै पनि जस्तो मेरो बारेमा चाहिँ के लिनुभएको थियो सरले मैले हिजो तपाईँलाई फोन गरिसकेपछि
म त अब त पहिला त कार्यक्रम त म नियमित सुन्थेँ नि त म तपाईँ कार्यक्रम त छोड्दा छोड्दैन सहयोगी हुनुहोला मिलन सर हुनुहोला यस्तो नराम्रो चाहिँ सोच्नुहुन्न होला चाहिँ हामीलाई चाहिँ सहयोग गर्नुहोला भन्ने चाहिँ मैले सोचेको थिएँ साँच्चै रहेछ त्यो
पक्कै पनि हामी हिजो फोन गरिसकेपछि अब आज स्टुडियोसम्म हामी पुगिसकेका छौँ होइन अलिकति तपाईँको अर्को रुचिको विषय मलाई म्युजिकमा असाध्यै रुचि छ भन्दै हुनुहुन्थ्यो अघि आउँदाखेरि
त्यो त म त जन्मैदेखि चाहिँ म त म्युजिक चाहिँ भयङ्कर रुचि छ नि अब त्यो बल्छेको धाको यस्तरी चाहिँ एकातिर बान्ने एउटा मुखले च्याप्ने अनि त्यो गिटारले जस्तो जस्तरी बजाउने त्यो गिटारको चाहिँ जसरी म्युजिक निस्किन्छ त्यसरी चाहिँ म्युजिक निकाल्ने अनि कुनै गीत सुनेपछि चाहिँ त्यसको चाहिँ लय चाहिँ प्र्याक्टिस गर्ने त्यस्तो गाउँमा गर्थेँ म त चाहिँ म्युजिकमै बढी इन्ट्रेस्ट थियो नि म त सङ्गीत सिक्न पाएँ भने म खाना पनि खान्थेन रात दिन डटेर लाग्थेँ जस्तो पहिला लाग्थ्यो तर सोचेको नहुनु रहेछ नियतिले मलाई चाहिँ एउटा शिक्षक बनाइदियो हेर्नुहोस् यस्तो भएर पनि मलाई त म्युजिकतिर पूर्ण रूपले ध्यान थियो
अहिले पनि म्युजिकतिर लागिरहनु हुन्छ आफूले के छ म्युजिक चटक्कै मार्नुभयो माया
मैले त गुरु हुनुहुन्न अब गुरु नभएपछि त ज्ञानै मिल्दैन त्यस्तो राम्रो गुरु भइदियो भए अनुभवी चाहिँ दक्ष गुरु भइदिया भए चाहिँ अझै पनि म लाग्थेँ म सब घरको काम छोडेर पनि सब छोडेर पनि म्युजिकको बसे लाग्थेँ जस्तो लाग्छ अब बिना गुरु त अब कसरी सिक्ने
हजुर तपाईँले अहिले चाहिँ म्युजिककै लागि आफै भए पनि के गरिरहनु भएको छ
एउटा हार्मोनियम किनेको छु अब घरमा हार्मोनियम प्र्याक्टिस गर्छु कुनै नयाँ गीत आयो भने त्यसलाई तुरन्त प्र्याक्टिस गरेर त्यो जस्तो लय छ त्यो पूर्ण रूपले चाहिँ काहीँ मिस्टेक नहुने गरेर म टिप्छु अहिले पनि म बजाइराख्छु अरू त केही छैन त्यो इन्स्ट्रुमेन्ट त अहिले त के लिएको छैन एउटा हार्मोनियम चाहिँ लिएको छु त्यो बजाउँछु
त्यो आफै त्यसलाई चाहिँ प्र्याक्टिस गरिरहनु
आफै प्र्याक्टिस गरेर चाहिँ जस्तै एउटा कुनै गीतको लय छ भने त सेम टु सेम त्यसको म्युजिक जस्तो बजाएको छ त्यो पनि सेम उतार्ने चाहिँ मैले
पक्कै पनि
आज
त्यो मौका हामीले पाएनौँ हामी त्यो मौका पनि कुनै दिन छोड्ने छैनौँ तपाईँको त्यो रुचि म्युजिकप्रतिको रुचि पनि के रहेछ रुचि अनुसारको तपाईँले चाहिँ कतिको मेहनत गरिरहनु भएको छ त्यो पनि हामी बुझ्नेछौँ सर तपाईँलाई गीत सङ्गीत त्यसो भए असाध्यै मनपर्छ
असाध्यै मनपर्छ म जस्तो पाए त्यस्तो गीत सुन्दैन बिल्कुल मन छुने मुटो छुने एकदम संवेदनशील भाव भएका चाहिँ गीतहरू चाहिँ म सुन्ने गर्छु
तपाईँलाई चाहिँ असाध्यै मनपर्ने गीत एउटा सदाबहार गीत तपाईँको लागि
हजुर
कुन चाहिँ गीत छ
मेरो मन नेपाली छ मेरो तन नेपाली छ भन्ने एउटा एकदम मन छुने गीत चाहिँ मलाई चाहिँ नेपालीको विशेषता बोकेको नेपालीको विशेषता झल्किने त्यो गीत चाहिँ मैले चाहिँ सुनेको थिएँ त्यही चाहिँ म चाहिँ एकदम मनपर्छ त्यो गीत चाहिँ
मेरो मन नेपाली छ मेरो
तन नेपाली छ आनी बानी हेरौँ भने झन नेपाली छ
कसले गाएको थाहा छ यो
कलाकार त अब थाहा छैन त्यो क्यासेट हुँदैन त्यो अहिले चाहिँ त्यो हेर्न अवश्य सक्दैन त्यो कलाकार त अब त्यो थाहा भएन तर गीतको भाव चाहिँ असाध्यै मेरो चाहिँ मन छ हेर्नु
प्रविधिमा साथ दिनुहुनु भएको साथीलाई मैले रिक्वेस्ट गरेँ मेरो मन नेपाली छ मेरो तन नेपाली छ
हजुर
अनि बाँकी
हानी बानी
भन्छौ भने झन नेपाली छ यो गीत यदि भेटिएछ भने हामी सुनाउने प्रयास पक्कै पनि जारी राख्नेछौँ अब कार्यक्रमको अन्त्यतिर छौँ सर हामी अन्त्यमा जस्तो मैले सोध्न छोटेको कुरा तपाईँलाई चाहिँ यो कुरा पनि मलाई भन्न मन लागेको थियो तर तपाईँको प्रश्न नै आएन भन्ने केही छ त्यस्तो
त्यस्तो केही छैन मलाई चाहिँ सब चाहिँ कुरा परिसकेको जस्तो लाग्छ अब म जस्ता दृष्टिबिनहरूले चाहिँ जसरी मैले मेहनत गरेँ जसरी मैले प्रयास गरेँ त्यसरी प्रयास गरिदिनु होला पक्का पनि भविष्य बन्छ उज्जवल भविष्य बन्छ अब हाम्रो कोही छैन हामी केही गर्न सक्दैनौँ भने चाहिँ हीनता बोध नगरिदिनु होला गरेपछि जे पनि हुन्छ हाम्रो शरीरले सक्यो हामीले किन्न सक्ने हाम्रो जस्तो दृष्टिबिनले चाहिँ यहाँ पुगेर हामीले किन्न सक्ने भन्ने चाहिँ आँट गरिदिनु होला र जीवनमा हार भन्ने कुरा कोही पनि नखाइदिनु होला र हिम्मत गरेपछि आँट गरेपछि जसरी भए पनि लक्ष्यमा पुगिन्छ गन्तव्यमा पुगिन्छ भन्न चाहन्छु
ढिलो होस् या चाँडो लक्ष्य प्राप्त गर्न सकिन्छ
लक्ष्य त चाँडो त अब प्राप्त हुने कुरा छैन त्यसको लागि त निश्चित पनि टाइम त लाग्छ तर चाहिँ हार नखानु होला र निरन्तर प्रयास सङ्घर्षका साथ अगाडि बढ्नु होला भन्ने चाहिँ
अन्त्यमा मधुसूदन भट्टको भनाई अनुसार भनेर एउटा जस्तो जीवन के हो भनेर तपाईँको परिभाषा के छ
जीवन सङ्घर्ष र परिश्रमको उद्गम स्थल हो भन्न जाने म चाहन्छु
समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ सर
हजुर यहाँसम्म चाहिँ बोलाएर चाहिँ मेरो चाहिँ विचार राखिदिनु भयो राख्ने मौका दिनुभयो र तपाईँ लगायत दिनेश एफएम परिवारलाई मेरो चाहिँ हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु
हस् यहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद छ आज हामीसँग हुनुहुन्थ्यो कार्यक्रममा मधुसूदन भट्ट उहाँ एउटा मैले भनिसके जन्मजात अर्थात् जन्म भएपछि उहाँले थाहा पाएपछिको कुरा उहाँले चाहिँ आँखाको दृष्टि गुमाउनु पर्यो र 2060 साल भदौ 7 पञ्चुदयमा ब्रेल लिपि शिक्षा दिने शिक्षक पनि बन्नुभयो र पक्कै पनि पञ्चुदयमै पढेर पञ्चुदयमै उहाँले शिक्षण पेसा अँगालिरहनु भएको छ र यति मात्रै होइन अब पञ्चुदयमै सेवा दिएर रिटायर हुने पनि उहाँको चाहना रहेको छ पक्कै पनि यो चाहना उहाँको पुरा होस् र आगामी दिनहरू पनि उहाँका सहज अनि सरल बनुन् हामी यही शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट आजका लागि बिदा हुन्छौँ हस्त नमस्ते